यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। दुई दिनदेखिको वर्षाका कारण कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्र जलमग्न। दरबार मार्ग स्थित एक घरको चौथो तल्लाबाट खसेर दुई मजदूरको मृत्यु। चितवनको इच्छा कामना गाउँपालिकाद्वारा 45 चेपाङ परिवारलाई नयाँ घर हस्तान्तरण। र भारतको दक्षिणी राज्य तेलंगना स्थित एक रासायनिक कारखानामा विस्फोट हुँदा कम्तीमा 12 जनाको मृत्यु। लगातारको वर्षाका कारण कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्र जलमग्न भएका छन्। दुई दिनदेखिको वर्षाका कारण कैलालीको धनगढ़ी बजारको मुख्य सड़क, हसनपुर, तारानगर, शिवनगर, क्याम्पस रोड लगायत क्षेत्रका 2000 भन्दा बढ़ी घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालयका डीएसपी राजकुमार सिंहले वर्षाका कारण धनगढ़ी जलमग्न भएको बताउनुभयो। बाढ़ी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको र घर डुबानमा परेका धनगढ़ी 7 र 13 गरी 8 जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। बाढ़ी र डुबानका कारण धनगढ़ीका अधिकांश विद्यालयमा आज विदा दिइएको थियो। यसैबीच सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले बाढ़ी र डुबानबाट सुरक्षित हुन र उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। उहाँले बाढ़ी प्रभावित क्षेत्रमा उद्धार टोली परिचालनदेखि आवश्यक तयारीमा रहन मातहतका निकायलाई निर्देशन दिनुभएको छ। यस्तै वर्षाका कारण कञ्चनपुरका विभिन्न खरे खोला तथा नदीहरूमा जलस्तर बढ़ेपछि 10 घर परिवार प्रभावित भएका छन्। कृष्णपुर, पुनर्वास र भीमदत्त नगरपालिकाका अधिकांश ओडाहरू डुबानमा परेका हाम्रा संवाददाताले जनाएका छन्। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नदी तटीय क्षेत्रमा र डुबान हुने होचो ठाउँमा बसोबास गर्ने सर्वसाधारणहरूलाई सतर्क र सावधानी अपनाउन अनुरोध गरेको छ। यसैबीच ताप्लेजुङको मिक्का खोला गाउँपालिका 3 25 वर्षीय लाक्पा शेर्पा नुहाउने क्रममा तमोर नदीमा बेपत्ता भएका छन्। विपदजन्य सूचना प्रभाव प्रणालीलाई प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री प्रकाश मान सिंह र संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङबीच छलफल भएको छ। शहरी विकास मन्त्रालयमा आज भएको छलफलमा सूचना प्रभावका लागि संचार मन्त्रालयले गर्न सक्ने कामका बारेमा छलफल भएको हो। सो क्रममा संचार मन्त्री गुरूङले सरोकारवाला निकायहरूसँग छलफल गरेर आवश्यक समन्वय गर्ने बताउनुभयो। काठमाण्डौको दरबार मार्ग स्थित एक घरको चौथो तल्लाबाट खसेर लिफ्ट बनाउँदै गरेका दुई मजदूरको मृत्यु भएको छ। काठमाण्डौ महानगरपालिका एक दरबार मार्ग स्थित हिटी पोखरी नजिक पोतला डेभलपमेन्ट प्राइभेट लिमिटेडले बनाउँदै गरेको निर्माणाधीन नौतल्ले घरको चौथो तल्लाबाट खसेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी उपरीक्षक अपिल राज बोहराले जानकारी दिनुभयो। मृत्यु हुनेमा कैलालीका 30 वर्षीय प्रदेशी चौधरी र बर्दियाका 22 वर्षीय विशाल चौधरी रहेका छन्। रूपन्देही क्षेत्र नम्बर 3 प्रतिनिधि सभा सदस्यको रिक्त पदपूर्तिका लागि आगामी कार्तिक 17 गते उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै उपनिर्वाचनको मिति तोकेको हो। रूपन्देही क्षेत्र नम्बर 3 निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक बोहराको चैत्र 19 निधन भएकाले त्यहाँ उपनिर्वाचन हुने भएको हो। चितवनको इच्छा कामना गाउँपालिकाले 45 चेपाङ परिवारलाई घर हस्तान्तरण गरेको छ। 3,19,63,000 रूपियाँ लागतमा निर्माण गरिएका घर हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले जानकारी दिनुभयो। इच्छा कामनाको वडा नम्बर 1 7, वडा नम्बर 2 5, वडा नम्बर 3 5, वडा नम्बर 4 6, वडा नम्बर 5 5, वडा नम्बर 6 8 र वडा नम्बर 7 9 घर निर्माण गरी हस्तान्तरण गरिएको छ। संयुक्त राष्ट्रसंघको विकासका लागि वित्त सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन स्पेनको सेभिया स्थित फेभिस प्रदर्शनी केन्द्रमा आजदेखि शुरू भएको छ। सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विश्वका राष्ट्र प्रमुख तथा सरकार प्रमुख र प्रतिनिधिहरू सहभागी हुनुहुन्छ। उद्घाटन सत्रमा स्पेनका नरेश फिलिप द्वितीय, स्पेन सरकारका प्रधानमन्त्री पेड्रो सान्चेज, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्नुभयो। संयुक्त राष्ट्रसंघको विकासका लागि वित्त सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले गेट्स फाउण्डेशनद्वारा आज आयोजना गरिएको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रमलाई सम्बोधन सम्बोधन गर्नुभयो। प्रधानमन्त्री ओलीले यस प्रकारको स्वतन्त्र आयोगले अल्प विकसित र साना मुलुकको विकासका लागि देखिएको लगानीको खाडल पूर्ति गर्न योगदान दिन सक्ने बताउनुभयो। नेपालले अल्प विकसित साना र टापु मुलुकको आवाज समेतलाई अगुवाई गर्दै सम्मेलनमा वकालत गर्नेछ। सन् 2030 पूरा गर्नुपर्ने राष्ट्रसंघीय दिगो विकास लक्ष्यका लागि अन्तर्राष्ट्रिय सहयोगलाई बढ़ावा दिन यो मंच महत्वपूर्ण हुने ठानिएको छ। विश्वस्तरको वित्तीय संरचनामा सुधार गर्दै दिगो विकासका लागि तत्काल र दीर्घकालीन आवश्यक सहयोग र लगानीको चुनौतीमा सम्मेलन केन्द्रित रहनेछ। नेपाली कंग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि शुरू भएको छ। आजको बैठकमा महामन्त्री गगन कुमार थापाले बैठकको एजेण्डा प्रस्तुत गर्नुका साथै क्रियाशील सदस्यता नवीकरणको प्रगति सम्बन्धमा जानकारी गराउनुभयो। यसै गरी उपसभापति एवं केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन सम्बन्धी प्रस्ताव र प्रतिष्ठानको प्रतिवेदन पेश गर्नुभएको छ। आजको बैठकमा केन्द्रीय सदस्यहरू उमेश श्रेष्ठ, डाक्टर शेखर कोइराला, बलबहादुर केसी, कृष्ण चन्द्र नेपाली पोखरेल, पुष्पा भूषाल, डाक्टर गोपाल दहित, योगेन्द्र चौधरी, नयन सिंह महर, मदन कृष्ण श्रेष्ठ र भरत कुमार शाहले धारणा राख्नुभएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। कार्यसमितिको बैठक भोलि बिहान 11 बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। सभामुख देवराज घिमिरेले लोकतन्त्रप्रति जनतामा सकारात्मक सन्देश प्रवाह गर्न पूर्व सांसदको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। पूर्व सांसद मंचले 67 संसद दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले अहिले लोकतन्त्रप्रति जनतामा वितृष्णा बढ़ाउन खोजिएकामा त्यस विरूद्ध पूर्व सांसदहरूको योगदान महत्वपूर्ण हुने बताउनुभयो। संसदीय सुनवाई समितिले सर्वोच्च अदालतको न्यायाधीश र न्याय परिषदका प्रस्तावित सदस्यको सुनवाई सकेको छ। समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरू मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्ति सिंह थापा तथा न्याय परिषदका प्रस्तावित सदस्य महेश कुमार नेपालको संसदीय सुनवाई सकेको हो। समितिले आज न्यायाधीशमा प्रस्तावित शान्ति सिंह थापा र न्याय परिषदका प्रस्तावित सदस्य महेश कुमार नेपालसँग सुनवाई गरेको हो। सुनवाईका क्रममा न्यायाधीश पदमा प्रस्तावित शान्ति सिंह थापाले शक्ति पृथकीकरणको सिद्धान्तका नाममा स्वेच्छाचारिता भए चेक एण्ड ब्यालेन्सको सिद्धान्त आवश्यक पर्ने बताउनुभयो। राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिले भन्सार विधेयक 2080 माथिको दफावार छलफल सकेको छ। समितिको आज बसेको बैठकमा सांसदहरू डाक्टर बेदुराम भूषाल, सुरेश कुमार आलेमगर, भगवती नेउपाने, डाक्टर अन्जान साक्य, झक्कु प्रसाद सुवेदी, पदम परियार लगायतले नेपालको आयात निर्यातलाई सहज हुने गरी कानूनी व्यवस्था गर्न विभिन्न बुदामा संशोधन प्रस्ताव प्रस्तुत गर्नुभयो। भारतको दक्षिणी राज्य तेलंगानाको संगारेड्डी जिल्लामा रहेको एउटा रासायनिक कारखानामा विस्फोट हुँदा कम्तीमा 12 जनाको मृत्यु भएको छ। विस्फोटपछि कारखानाको ठूलो भाग भत्किएका र भग्नावशेषमा अझै मानिस फँसेको हुन सक्ने बताइएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ। क्यानाडाले अमेरिकी प्रविधि कम्पनीहरूलाई असर पार्ने खालका करहरू फिर्ता लिने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषणा गरेका कर वृद्धिको बदलामा अमेरिकी कम्पनीहरू अल्फाबेट र अमेजनमाथि कर लगाउने क्यानाडाको घोषणाले दुई देशबीचको व्यापार वार्ता रद्द गरेर प्रतिकार गर्न उत्प्रेरित गरेको थियो। गत वर्ष लागू गरिएको डिजिटल सेवा करले अल्फाबेट र अमेजन जस्ता अमेरिकी सेवा प्रदायकहरूले क्यानाडामा अरबौं डलरको भुक्तानी गर्नु परेको विश्लेषकहरूले जनाएका छन्। अब आर्थिक समाचार सुरेन्द्रमणि त्रिपाठीबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपालको पर्यटन प्रवर्धनका लागि नेपाल पर्यटन बोर्डको आयोजनामा चीनको बेजिङमा प्रचारात्मक कार्यक्रम सम्पन्न गरिएको छ। नेपाल पर्यटकको स्वागतका लागि प्रकृति, संस्कृति र साहसिकताको अद्वितीय संयोजन सहित तयार रहेको सन्देश दिँदै बेजिङमा पर्यटन प्रवर्धन कार्यक्रम गरिएको पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुमन घिमिरेले जानकारी दिनुभयो। छिमेकी मुलुक चीन नेपालका लागि पहिलेदेखि पर्यटकीय स्रोत मुलुक भएकाले नेपालले कला, संस्कृति, होलिडे, बुद्धिज्म लगायतका विषयलाई पर्यटन प्याकेजमा राखेर आकर्षक कार्यक्रमहरू बनाएको छ। नेपाल पर्यटन बोर्डले नेपालका लागि पर्यटकीय सम्भावना भएका मुलुकहरूमा यस्ता कार्यक्रमहरू गर्ने गरेको छ। युवालाई स्वदेशमै विभिन्न रोजगारीका अवसरहरू सृजना गरी देशको समृद्धिमा अग्रसर गराउने अभिप्रायले राष्ट्रिय युवा परिषदले काठमाण्डुमा युवा उद्यमशीलता प्रवर्धन सम्मेलनको आयोजना गरेको छ। सोमबार काठमाण्डुमा आयोजित युवा उद्यमशीलता प्रवर्धन कार्यक्रममा उपराष्ट्रपति राम सहाय प्रसाद यादवले युवाहरूको ऊर्जा, जोश र नवप्रवर्तनशील क्षमतालाई सही दिशा दिनु सबै तह र तबकाका नेतृत्वकर्ताहरूको दायित्व भएकाले त्यस अनुरूप अघि बढ़नुपर्ने बताउनुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले बाध्यात्मक वैदेशिक रोजगारलाई आगामी 10 वर्षभित्र अन्त्य गर्नका लागि आन्तरिक रोजगार प्रवर्धन दशकका रूपमा सरकारले कार्यक्रम घोषणा गरेको जानकारी गराउनुभयो। यस्तै कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले युवाको सर्वाङ्गीण विकास, सशक्तिकरण, उद्यमशीलता प्रवर्धन, सीप विकास र रोजगारीमा जोड़ दिएर अघि बढ़न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले युवा उद्यमी बन्न चाहने युवाहरूलाई मन्त्रालयले ऋण सहयोगदेखि अन्य आवश्यक पर्ने चीजहरूमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। नेपालको कुल जनसंख्याको 42% भन्दा बढ़ी हिस्सा युवाहरूको रहेको छ। वन क्षेत्रको विकाससँगै किसानलाई उद्यममा जोड्न डिभिजन वन कार्यालय भोजपुरले जिल्लामा 8,500 बढ़ी बिरूवा वितरण गरेको छ। किसानलाई आय आर्जनमा जोड्ने लक्ष्यले दाँते ओखर, टिमुर, रूद्राक्ष लगायतका बिरूवा वितरण गरिएको डिभिजन वन कार्यालय भोजपुरका वन अधिकृत कपिल देव अधिकारीले जानकारी दिनुभयो।
भूटानमा भएको 15 दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा पदक जित्ने खेलाड़ीलाई कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सोमबार बधाई दिनुभएको छ। शहरी विकास मन्त्रालयमा भएको भेटमा कार्यवाहक प्रधानमन्त्री सिंहले अन्तर्राष्ट्रिय जगतमा उत्कृष्ट प्रदर्शन गर्दै देशको नाम राख्न सफल भएको भन्दै खेलाड़ीको प्रशंसा गर्नुभयो। भूटानको थिम्पूमा जेठ 28 गतिदेखि असार 1 गतिसम्म भएको प्रतियोगितामा नेपालले 1 स्वर्ण र 3 रजत पदक जितेको थियो। महिला एथलेटिक फिजिक समूहमा उर्मिला श्रेष्ठले स्वर्ण पदक र शिला ठकुरले रजत पदक जितेकी थिइन्। पुरूष 55 केजी तौल समूहमा शरद सुलवालले र स्पोर्ट फिजिक 175 मुनिको समूहमा अवतार श्रेष्ठले रजत पदक जितेका थिए। स्पोर्ट फिजिक 175 माथिको समूहमा प्रतिस्पर्धामा प्रणित श्रेष्ठ 5 भएका थिए। बेलायतको सिल्टीह्याममा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली उमा कुङफू खेलाड़ी भूपेन्द्र गुरूङले स्वर्ण र सुदेन गुरूङले रजत पदक जितेका छन्। भूपेन्द्रले ट्रेडिसनल चाइनिज फर्ममा स्वर्ण पदक हासिल गरेको नेपाल उमा कुफुङ संघका अध्यक्ष संजीव कुमार राईले जानकारी दिनुभयो। यता सेदेनले ट्रेडिसनल चाइनिज फर्ममा रजत पदक जिते। सुदेनको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। प्रतियोगितामा नेपाल सहित जर्मनी, स्पेन, वेल्स, फ्रान्स, भारत, स्विजरल्याण्ड, नेदरल्याण्ड, कोस्टारिका, इण्डोनेसिया लगायतका राष्ट्रबाट 415 खेलाड़ीले सहभागिता जनाएका थिए। मलेसियामा जारी एसीसी मेन्स यू 16 इस्ट जोन कपमा नेपालले मंगलबार भूटानसँग खेल्दैछ। मलेसियाको सिलिङगर ट्रफ क्लबमा खेल नेपाली समय अनुसार मंगलबार बिहान 7:45 शुरू हुनेछ। नेपाल र भूटान दुवैको यो समूह चरणको अन्तिम खेल हो। नेपाल खेलका तीनै खेलमा अपराजित छ। आफ्नो समूहको शीर्ष स्थानमा रहेको नेपाल सेमी फाइनल पुगिसकेको छ। नेपाल रहेको समूहबाट सिंगापुर पनि सेमी फाइनलमा प्रवेश गरिसकेको छ। भूटानलाई हराउँदै नेपाल अपराजित रूपमा समूहको शीर्ष स्थानमा रहँदै सेमी फाइनल प्रवेश गर्ने लक्ष्यमा छ। नेपालले पहिलो खेलमा सिंगापुर, दोस्रोमा जापान तथा तेस्रोमा इण्डोनेसियालाई हराएको थियो। अर्कोतर्फ भूटान खेलका तीनै खेलमा पराजित भएको छ। सिंगापुर, जापान र इण्डोनेसियासँग पराजित भूटान समूहको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिसकेको छ। एसियाली क्रिकेट परिषद एसीसीको आयोजनामा जारी प्रतियोगितामा नेपाल सहित 10 राष्ट्रको सहभागिता छ। सहभागी राष्ट्रहरूलाई 2 समूहमा विभाजन गरिएको छ। नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो। सन् 2023 भएको प्रतियोगितामा मलेसियालाई हराउँदै नेपाल च्याम्पियन भएको थियो।
अब मौसम आगामी 24 घण्टामा लुम्बिनी प्रदेश लगायत देशका पहाड़ी भूभागका धेरै स्थानहरूमा तथा बाँकी भूभागका केही स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दुई दिनदेखिको वर्षाका कारण कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्र जलमग्न। दरबार मार्ग स्थित एक घरको चौथो तल्लाबाट खसेर दुई मजदूरको मृत्यु। चितवनको इच्छा कामना गाउँपालिकाद्वारा 45 चेपाङ परिवारलाई नयाँ घर हस्तान्तरण। र भारतको दक्षिणी राज्य तेलंगना स्थित एक रासायनिक कारखानामा विस्फोट हुँदा कम्तीमा 12 जनाको मृत्यु। हवस्त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।